समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तरसम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। अन्तरसम्वादको आज शनिबार सरीय श्रृंखलामा हामी केही पृथक विषय र व्यक्तित्वसँग उपस्थित भएका छौं। साताभरिका नियमित राजनैतिक विषयवस्तुभन्दा केही पृथक क्षेत्रका विचार र दृष्टिकोण प्रस्तुत गर्ने क्रममा आज हामी नेपाली चलचित्र क्षेत्रका एक अनुभवी कलाकार, निर्माता र निर्देशक विश्व बस्नेतसँग कुराकानी गर्नेछौं। नेपाली चलचित्र सिन्दूरबाट आफ्नो कला यात्रामा परिचय बनाउनुभएका विश्व बस्नेत आजभोलि क्यान्सर र कोविड जस्ता रोगहरूका विषयमा अध्ययन, अनुसन्धान र लेखन मार्फत जनचेतना जगाउने कार्यमा समेत सक्रिय हुनुहुन्छ। आउनुहोस्, उहाँका विगतका अनुभव र वर्तमानका प्राथमिकताका विषयमा कुराकानी गरौं। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। विश्वजी नमस्कार, स्वागत छ रेडियो नेपालमा। नमस्कार विश्वजी। अब निकै लामो अनुभवको आधारमा हामी विगतदेखि वर्तमानका विषयहरू हामी यहाँ समावेश गर्न चाहन्छौ। सर्वप्रथम आम श्रोताहरूलाई जानकारीका लागि पनि एउटा यहाँले नै अभिनय गर्नुभएको चलचित्र सिन्दूरको एउटा गीतको सानो झलकबाट आजको संवाद शुरू गरौं। कृपया तयारी अवस्थामा रहनुहोला।
कसले छिन्न साखरा सिन्दूर हो या धुलो हो जीवन, कसले भन्न साखरा को कसको को कसको हो, कसले छिन्न साखरा।
हजुर विश्वजी, फेरि पनि स्वागत छ। अब यो गीत पृष्ठभूमिमा सुनिरहँदाखेरि हामी आफै पनि एउटा नस्टाल्जिक हुन्छौं, होइन? अलि विगतमा हामी पुग्न सक्छौं। सिनेमा हलहरूको त्यतिखेरको वातावरण, होइन, एउटा सीमित चलचित्रहरू निर्माण भइरहेको अवस्था, वर्षमा एउटा दुईटा चलचित्र आउँथे, आजभोलि त चलचित्रको बाढी छ, यत्रो ठूलो उद्योग पनि छ। कम्पेयर गर्न सकिन्छ विगत र वर्तमानलाई?
अब त्यो बेलामा एकदमै थोरै फिल्महरू बन्थे, एक वर्ष दुई तिन वर्षमा एउटा, र अहिले चाहिँ अब वर्षमा झन्डै 50-60 पनि बन्न थालिसकेको थियो नेपालमा। तर अहिले कोभिडको कारणले सायद अलिक केही सुस्त भयो होला, त्यस कारणले त्यो बेलाको माहौल र अहिले त अवश्य पनि फरक छ। त्यति बेला अब सेलुलोइडको जमाना थियो, रिलहरू किन्नु पर्थ्यो, अहिले चाहिँ डिजिटल एजमा त्यो सबै सस्तो भएको छ, अनि त्यस कारणले फरक त धेरै छ अवश्य पनि।
ग्ल्यामरको हिसाबले हिजोको दिनमा त एउटा चलचित्रमा खेल्दाखेरि त सारा नेपालीहरूको बीचमा आफ्नो परिचय पनि हुन्थ्यो, होइन? अहिले त परिचय बनाउनलाई पनि निकै वर्ष सङ्घर्ष गर्नुपर्छ, स्ट्रगल गर्नुपर्छ भन्छ नि फिल्ममा, होइन? त्यस्तै हो अवस्था
हो अवश्य पनि। अब त्यो हाम्रो जमानामा फिल्महरू थोरै बन्थ्यो, त्यसको महत्त्व हुन्थ्यो, सुटिङ स्थलमा पनि मानिसहरू हेर्नेहरूको भिड लाग्थ्यो। अब अहिले त भन्ने हो भने काठमाडौँमा जताततै सुटिङ भइरहेको देखिन्छ। कहिलेकाहीँ म पोहोरतिर म बुद्धनगर बस्थेँ, त्यहाँ नजिकै त्यहाँनिर के युएन पार्क भन्ने थियो, त्यहाँ तपाईँको त्यसको तिन चार ठाउँमा त्यो एउटै पार्कभित्र नि 3-4 ठाउँमा चाहिँ सुटिङ भइरहेको दृश्य देखिन्छ। त्यस कारण आजकल एकदमै कमन भइसकेको छ, महत्त्व छैन अहिले।
क्वालिटी र क्वान्टिटी भन्छ नि, परिणाम र त्यसको चाहिँ स्तरको कुरा गर्दाखेरि, हिजो चलचित्र बनाउनलाई जति धेरै मेहनत लाग्थ्यो, जति समय लाग्थ्यो, प्रविधि जति जटिल थियो, आज सहज हुँदाखेरि चाहिँ अब विषयवस्तुमा त्यति गहनता आएन कि, बढी नै कमर्सियलाइज भयो कि? हिजोका चलचित्रहरू चाहिँ एउटा एउटा सन्देश पनि दिने गर्दथे। यहाँले अभिनय गर्नुभएको सिन्दूर, त्यसमाथि पनि अर्को चलचित्र कुमारी, अन्याय, यस्ता फिल्महरूले चाहिँ समाजलाई एउटा मार्ग निर्देश पनि गर्थ्यो, होइन? आजभोलि त मार्ग निर्देश भन्दा पनि मनोरञ्जन प्रधान नै बढी भन्ने देखिन्छ, त्यस्तै हो स्थिति? ओके, अब जसरी यहाँले चाहिँ निकै समय चलचित्रमा सक्रिय रहेर त्यसपछि कथा लेखन, निर्देशन, पटकथाहरू, स्क्रिप्ट राइटिङहरू पनि गर्नुभयो, होइन? अलिकति अनुभव सुनाइदिनुहोस् न, कसरी बित्यो आफ्नो यति लामो कला जीवन?
अब म पहिला सुरुमा त नेपालमा त्यति फिल्महरूको चाहिँ नि सुरुवात भइसकेको थिएन, बनाउने निर्माण गर्ने आदि क्रमहरू, त्यस कारण म त्यो बेलामा बम्बे गएको थिएँ ट्रेनिङको लागि। अनि त्यति बेलाको हाम्रो प्रकाश थापा निर्देशक चाहिँ मेरो नातेदार दाई हुनुहुन्थ्यो, पढ्नुहुन्थ्यो, अनि उहाँसँग गएर बसेर म बम्बेमा ट्रेनिङ पनि गरेँ मैले अभिनयको। अनि त्यसपछि नेपाल आएर अनि सिलगढीमा मैले अभिनय गरेको हो, खुला कम्पिटिसनमै भाग लिएर। त्यस कारणले अब त्यो बेलाको हाम्रो चाहिँ फिल्महरू थोरै बन्थे, मेहनत गर्नु पर्थ्यो, क्वालिटी पनि राम्रो हुन्थ्यो। अब बम्बे टेक्निसियनहरू पनि प्रायः बम्बेबाटै आउँथ्यो त्यो बेला, क्यामराम्यानहरू, इभन मेकअपम्यान, लाइटम्यानहरू पनि त्यहाँबाट ल्याइन्थ्यो। अनि अब अहिले त यहाँ पनि ट्रेन्ड भइसकेको छ, यहाँ पनि अब टेक्निसियनहरू त राम्रै छन्, है, आजकल गीत सङ्गीतहरूले पनि धेरै इम्प्रुभमेन्ट गरेको छ नेपालमा पनि, नगरेको होइन। तर अब धेरै फिल्महरू बन्ने भएको हुनाले अब क्वालिटीमा चाहिँ अवश्य पनि अलिकति कमजोर भएको छ भन्न सकिन्छ।
यहाँले अभिनय गर्ने समयमा पुरुष कलाकारहरू त कमी छँदै थिए, तर महिला कलाकारहरू त भेटाउनै गाह्रो हुन्थ्यो। इभन होइन, भारतीय चलचित्रमा काम गरिरहेका कलाकारहरूले पनि यहाँ चाहिँ कन्ट्रिब्युट गरेको देखिन्थ्यो, होइन? महिला कलाकारहरूको उपस्थिति त साह्रै न्यून्थ्यो, के अवस्था कस्तो थियो त्यतिखेर?
त्यस्तै थियो प्राय गरी, अब केटी मान्छेहरू फिल्ममा त्यति आउनु रुचाउँदैन थियो त्यति बेला। अनि अब हाम्रो मैले खेलेको फिल्ममा पनि सिन्दुरमा पनि मिनाक्षी आनन्द थिइन्, हुन त उनी आजा नेपाली हुन्, उनको आमा चाहिँ नेपाली, बुवा चाहिँ इन्डियन हुन्, तर उनले अब नेपालमै सेन्ट मेरी नै पढेको हुन्, नेपालमै हुर्केकी हुन्। तर पनि अब मैले बनाएको अन्य फिल्ममा पनि मैले इन्डियाबाट नै नायिका ल्याएको थिएँ, मिरा माधवी। अनि अब अरू फिल्महरूमा पनि, जस्तो तुलसी घिमिरेले बनाएको थुप्रै फिल्महरूमा पनि सृष्टि नाटकलाई लिएको थियो, उनको पनि आमा नेपाली, बाउ चाहिँ इन्डियन। म मेरो फिल्मको सिन के अरे अन्यायको पनि हिरोइन चाहिँ आमा नेपाली, बाउ इन्डियन, मिरा माधुरीको पनि। त्यस कारणले चाहिँ अलिकति इन्डियाबाट नै ल्याउने चाहिँ नि चलन पनि थियो त्यति बेला। हो
जस्तो अब कुमारी जस्तो चाहिँ एउटा पृथक विषयवस्तुमा पनि फिल्महरू बनाएको थियो त्यतिखेर, होइन? अब अहिले यहाँले आफैले मानौ अहिलेको माहौलमा फिल्म बनाउनु पर्यो अथवा आफूले कथा पटकथाहरू लेख्नु पर्यो भने यहाँको प्राथमिकता के हुन्छ आजको समयमा?
मेरो प्राथमिकता चाहिँ कुनै एउटा, अघि तपाईँले भने जस्तो सन्देशमूलक र एउटा केही ज्ञानवर्धक चाहिँ हुन्छ। जस्तो कि मैले पछिल्लो फिल्म बनाएको थिएँ स्कुल भन्ने, त्यो चाहिँ अब इन्डियाबाट दुईटा अवार्ड पनि पायो त्यो फिल्मले, तर नेपालमा चाहिँ अब त्यसको महत्त्व भएन, है, यहाँ चाहिँ अब त्यसको चाहिँ मूल्याङ्कन भएन। यहाँ हामीले कमर्सियली हलमा रिलिज पनि गर्न सकेनौँ, त्यो युट्युबमा रिलिज गर्यौँ। अनि त्यस कारणले अहिलेको चाहिँ नि कथाको हिसाबले चाहिँ नि त्यो अहिले चाहिँ नि त्यति राम्रो स्थिति छैन भन्नु पऱ्यो।
जस्तो अब अहिले एक्सपोजरकै कुरा गर्ने हो भने कोभिडको कारणले यो विगत दुई वर्षदेखि सिनेमा हलहरू प्राय बन्द जस्तै छन्, त्यति धेरै फिल्महरू निर्माण भइरहेका छैन विश्वभरि नै, चाहे त्यो हलिउडमा होस्, बलिउडमा होस् अथवा नेपाललाई कलिउड भनेर भन्छन् के अरे। यहाँ पनि फिल्मको चाहिँ भविष्य अनिश्चित भयो भनेर एक प्रकारको चिन्ता त व्यक्त भएको छ। अब समस्याहरू त समय समयमा जहिले पनि आउने गर्छन्, चुनौती प्रतिस्पर्धा त जहिले पनि हुने गर्छ, तर पनि युट्युब अथवा नेटफ्लिक्स जस्ता चाहिँ च्यानलहरूबाट अहिले नै हामी चाहिँ होइन एउटा माउन्टेनियरको चाहिँ नेटफ्लिक्समा चाहिँ यति धेरै भ्युअर्स आएको होइन हामी देखिरहेका छौँ। नेपालको माउन्टेनियरिङको विषयमा चाहिँ हाम्रो पूर्जाजीले चाहिँ जुन किसिमको प्रयास गर्नुभएको छ, त्यसकारण समयको बदलावसँगै सम्भावनाका ढोकाहरू त खुल्दैछन् नि, यो सम्भावनालाई हामी कसरी सदुपयोग गर्न सक्छौ?
सम्भावनाको ढोकाहरू त खुलिरहेछ, तर यति बेला मैले एउटा ठुलो समस्या के देखेको छु भने, यो कोभिडको कारणले गर्दाखेरि अब हाम्रो नेपालमा चाहिँ त्यति साह्रो फिल्मको चाहिँ डेभलपमेन्ट होला जस्तो लाग्दैन, किनकि यो चाहिँ कोभिडको धेरै ठुलो समस्या मानिसहरूले बुझेछन्। यसलाई चाहिँ अघोषित तेस्रो विश्वयुद्ध पनि भन्छन्, किनभने पहिले विश्वयुद्धहरू चाहिँ हात हतियार, बम, गोला, बारुद, बन्दुक आदिबाट हुन्थ्यो भने अहिले चाहिँ नि जैविक हतियारबाट हुन्छ भनेर पहिला नै यो चाहिँ नि घोषणा गरिसकेको थियो। र यो चाहिँ नि जैविक हतियारद्वारा छोडिएको चाहिँ नि यो तेस्रो विश्वयुद्ध हो, हामी तेस्रो विश्वयुद्धको माझमा छौँ, यो कुरा मानिसहरूले बुझिरहेछन्। आगामी दिनहरूमा झन् अप्ठ्यारो चाहिँ स्थिति आउनेवाला छ भन्ने चाहिँ अनुमान गरिरहेछन् विशेषज्ञहरूले। त्यस कारण यो चाहिँ एकदमै गम्भीर छ समय छ र हलहरू चाहिँ नि अब सायद खोल्ने सक्ने चान्स पनि मैले त कमै देखिरहेको छु. अब अगाडि भविष्यले के हुन्छ त्यसो भन्न सकिँदैन, तर त्यसको सम्भावना कमै छ.
कोविडकै प्रसंगमा यहाँ आफैले पनि अलिकति फरक धारबाट केही अभियानहरू गरेको देख्छु, जुन आम सर्वसाधारण आम मानिसको एउटा बुझाइ र अर्कोतर्फ चाहिँ यो एउटा कन्स्पिरेसी नै हो. यहाँले भने जस्तै एउटा अघोषित युद्धमा हामी छौं, विश्व नै ठप्प बनायो होइन, मानिसहरूलाई भ्याक्सिनको लागि चाहिँ यत्रो चाहिँ भागादौड छ, मान्छेहरू भ्याक्सिन लगाउन खोजिरहेका छन्. तर केही व्यक्तिहरू, केही बौद्धिक क्षेत्रमा लागेका अनुसन्धानकर्ताहरू होइन, विश्वविख्यात व्यक्तिहरू पनि कता कता फरक मत राखिरहेका छन्. यद्यपि त्यो फरक मतको सुनवाई होला या नहोला, यो फरक मत भन्नाले कोविडको अहिलेको जुन एउटा ट्रेन्डमा हामी चाहिँ अभ्यस्त हुन खोजिरहेका छौं, के यो अपुरो हो, के यस यो एक किसिमको चाहिँ कन्स्पिरेसी थ्योरी भित्रको कुरा हो भनेर मान्यता राख्ने धेरै मानिसहरू मध्ये तपाईँ पनि पर्नु भएको छ, किन यतातिर चाहिँ अलि जोड गर्नुभएको यहाँले?
यो कन्स्पिरेसी थ्योरी होइन, कन्स्पिरेसी नै हो भन्छु म चाहिँ. मैले होइन, यो विश्वको चाहिँ टप साइन्टिस्टहरूले भनिरहेका छन् र यो चाहिँ एउटा कुरो के छ भने, मानिसलाई चलाखीसँग झुटो कुराप्रति विश्वास दिलाइयो भने पछि सत्य सामने आइसक्दा पनि विश्वास गर्दैन. उदाहरणको निम्ति मास्क, लकडाउन, पिसिआर टेस्ट, कोरोनाको मृत्युदर आदि चाहिँ सबै यो चाहिँ अनावश्यक र झुटा कुरा हो र यसको पछाडि ठुलो षड्यन्त्र छ भन्ने कुरा प्रमाणित भइसक्दा पनि मानिसहरू बुझ्न चाहँदैन, नपत्याउँछन्, किनकि अधिकांश मानिसहरू मूर्ख हुन्छन् भन्ने चाहिँ एउटा भनाइ छ है. र त्यस कारणले चाहिँ यो चाहिँ ठुलो षड्यन्त्र हो र यसको पछाडि चाहिँ ठुलो चाहिँ वर्ल्डको टपमोस्ट धनाधेय मानिसहरू चाहिँ यसको पछाडि छन्, जस्तै बिल गेट्सहरू भए, रोकफेलर परिवार, यिनीहरू. र यो चाहिँ यसको पछाडिको गहिरो कुरो बुझ्नलाई चाहिँ धेरै अध्ययन गर्नुपर्छ र साधारण मानिसले बुझ्दैन. यहाँ साधारण मानिसले बुझेको चाहिँ यहाँ चाहिँ कोभिडको लागि चाहिँ अब त्यसबाट बाँच्नको लागि चाहिँ खोप हान्नुपर्छ भन्ने एउटा बुझाइ छ र यो बुझाइ नै एकदम झुटो. डब्ल्युएचओले रात दिन चाहिँ यसको चाहिँ झुटो चाहिँ प्रचार गरिरहेछ, किनभने यो कोभिड रोग त्यति खतरा होइन, यसबाट मानिसहरू त्यति अघिल्लो सालहरूभन्दा धेरै मरेका छैनन् समग्रमा. तर चाहिँ यो यसको चाहिँ बढाइ चढाइ गरेर प्रचार गरेर मिडियाले, मिडियाबाजीले एकदम यसलाई चाहिँ हाइलाइट गरेर चाहिँ दिन रात त्यसको बारेमा फुकेर चाहिँ यसलाई चाहिँ डरमर्द बनाइएको हो. तर रोग त्यति डरमर्द होइन, रोगभन्दा खोप ठुलो चाहिँ घातक यसको चाहिँ चिज हो र यसले चाहिँ धेरै मानिसहरू चाहिँ आगामी दिनहरूमा चाहिँ मर्न सक्ने चाहिँ यसको चाहिँ बताइरहेका छन् साइन्टिस्टहरूले. र अहिले चाहिँ दुःखको कुरो के छ भने, नेपालमा अब आजभोलिदेखि चाहिँ 12 वर्ष माथिका बालबालिकाहरूलाई समेत खोप हान्ने चाहिँ स्कुल स्कुलमा चाहिँ यो चाहिँ अभियान चलाएको छ. यसले चाहिँ विशेष गरी बालबालिकाहरूलाई चाहिँ यो कोभिड लागेर मृत्यु हुने चान्स एकदम शून्य बराबर छ. 99.997% यसको सर्भाइभल रेट छ भने बच्चाहरू चाहिँ बरु बाटोमा हिँड्दा हिँड्दा एक्सिडेन्ट भएर मर्न सक्छ, कोभिड लागेर मर्न सक्ने चान्स बहुतै कम छ. तपाईँहरूले सुन्नु पनि भएको होइन छैन होला अहिलेसम्म कि कोही बच्चाहरू बालबालिकाहरू नेपालमा मरेको, फटाफट त्यस्तो एकदमै बिरामी रोगी बालकहरू बाहेक मरेका छैनन्. त्यस कारणले त्यस्तो समूहलाई चाहिँ यो कोभिडको चाहिँ डरलाग्दो चाहिँ सुई हान्नु र सरकारले चाहिँ यसमा नबुझिकन, नसम्झिकन, नसोचिकन चाहिँ यो कार्य गर्नु है एकदमै दुःखलाग्दो र चाहिँ भयङ्कर चाहिँ नराम्रो काम हो. सरकारले चाहिँ यसलाई चाहिँ तुरुन्तै रोक्नुपर्ने हो. हामीले चाहिँ यस उपर चाहिँ यसको चाहिँ सेफ्टीको बारेमा तपाईँहरू हामीलाई चाहिँ के छ प्रमाण भनेर हामीले चाहिँ सरकारसँग यो जनसङ्ख्या सत्ता कि मन्त्रालयमा चाहिँ हामीले चाहिँ एउटा निवेदन पनि हालेका थियौँ, त्यसको जवाब पनि अहिलेसम्म त्यो चाहिँ दिएको छैन. हामी चाहिँ हाम्रो चाहिँ वकिल मार्फत चाहिँ यसको चाहिँ कुरा अगाडि बढाएर यसलाई रोक्ने चाहिँ प्रयास गर्नेछौँ.
यहाँले आफ्नो कलाकर्म भन्दा बाहेक होइन, एउटा अध्ययनशील व्यक्तिको नाताले पनि समाजमा चेतना फैलाउनको लागि कोविडको यो पछिल्लो एपिसोड भन्दा अगाडि पनि यहाँले क्यान्सर रोग विरूद्ध जनचेतना जगाउने त्यसको उपचारका वैकल्पिक विधिहरूबारे पनि अध्ययन गरिरहनु भएको हामीले जानकारी पायौं. त्यसबारेमा केही बताइदिन सक्नुहुन्छ कि अलिकति?
क्यान्सर यो यस्तो स्वास्थ्यको विषयमा अध्ययनशील चाहिँ म धेरै अगाडिदेखि थिएँ, स्कुल कलेज पढ्दैदेखि. अनि त्यसपछि इन्टरनेटको प्रवेश भएपछि मैले चाहिँ इन्टरनेट मार्फत चाहिँ धेरै अध्ययन स्वास्थ्य सम्बन्धी गरिरहन्थेँ. तर 7-8 वर्ष अगाडि चाहिँ मेरो एकजना आफन्तलाई चाहिँ क्यान्सर लाग्यो क्यान्सर भएपछि अनि मैले मेरो अध्ययनलाई चाहिँ नि टोटल्ली क्यान्सरमा चाहिँ नि फोकस गरेर मैले धेरै अध्ययन गरेँ. अनि अध्ययन गर्दाखेरि चाहिँ नि यो चाहिँ नि जुन मानिसहरूले सोचिरहेको देखिरहेको चाहिँ नि क्यान्सरको उपचार चाहिँ यो केमो रेडिएसन र सर्जरी जुन हो त्यो मात्रै होइन रहेछ, त्यस बाहेक पनि रहेछ भन्ने कुरा चाहिँ मैले अध्ययनको क्रममा मैले थाहा पाएँ. जुन चाहिँ धेरै मानिसहरूलाई थाहा छैन उनीहरूलाई यति मात्रै थाहा छ कि क्यान्सर लाग्यो भने हस्पिटल जानुपर्छ, हस्पिटल गएपछि केमो रेडिएसन र सर्जरी गर्छ भनेर. तर त्यसबाहेक पनि थुप्रै उपचारहरू हुँदो रहेछन् र धेरै राम्रो सशक्त उपचारहरू रहेछन् तर तिनीहरूलाई दबाइएको रहेछ, छुपाइएको रहेछ, लुकाइएको रहेछ, त्यसलाई चाहिँ सप्रेस गरेर चाहिँ त्यसलाई चाहिँ बाहिर आउन नदिएको रहेछ भन्ने कुरा मैले अध्ययन गर्दाखेरि पत्ता लगाएर त्यस विषयमा मैले फोकस भएर अनि एउटा चाहिँ रिभाइभ हेल्थ एन्ड वेलनेस भनेर चाहिँ एन्टी क्यान्सर एन्ड एन्टी एजिङ सेन्टर भन्ने मैले एउटा दर्ता पनि गरेको छु. हामीले 5-6 जना भएर चाहिँ त्यो चाहिँ नन प्रफिट अर्गनाइजेसन चाहिँ हामीले चाहिँ नि नाफारहित चाहिँ नि संस्था हामीले एउटा दर्ता गरेको छौँ र त्यस मार्फत चाहिँ हामीले चाहिँ नि यसलाई चाहिँ अगाडि बढाउने प्रयास भइरहेको छ. र अहिले यो कोभिडकै कारण पनि अब धेरै मानिसहरूमा चाहिँ क्यान्सर यो कोभिडकोले होइन कोभिडको यो खोपको कारण चाहिँ क्यान्सर चाहिँ एकदमै वृद्धि हुने सम्भावना चाहिँ देखिरहेछ र विदेशतिर पनि साइन्टिस्टहरूले वार्निङ दिइरहेछन् कि यो खोपको कारण चाहिँ अरूमध्येदेखि नै क्यान्सरको पनि धेरै वृद्धि हुनेछ भनेर. र जसलाई क्यान्सर लागेर निको भइसकेको छ उनीहरूलाई पनि यो एकदम छिटै चाहिँ क्यान्सर बल्झिएर मृत्यु पनि भइरहेको छ नि तथ्याङ्कहरू देखाइरहेको छ बाहिरतिर. र कहिले क्यान्सर नभएको मानिसहरूलाई पनि क्यान्सर लागेको र लाग्ने सम्भावना यसमा चाहिँ बढी छ. यसमा यो खोपमा चाहिँ केही त्यस्तो तत्त्वहरू छ जसले चाहिँ क्यान्सर समेत हुन सक्छ.
आदरणीय श्रोताहरू, अन्तर सम्वादको आज शनिबार स्तरीय यो श्रृंखलामा हामी नेपाली चलचित्र क्षेत्रका एकजना अनुभवी कलाकार विश्व बस्नेतसँग कुराकानी गरिरहेका छौं. जस्तो विश्वजी, होइन तपाईँ यदि फिल्म क्षेत्रमा अब कलाकारिता भनेको त एउटा अलि पृथक विधा नै हो, होइन कोही पनि मान्छे पनि कलाकार हुन सक्ला, उसले त्यो टेक्निकल कुराहरू त्यसको चाहिँ तालिमहरू प्राप्त गरेर होइन हुन सक्ला. तर तपाईँको अध्ययन, तपाईँको जीवनशैली, तपाईँका प्राथमिकताहरू हेर्दाखेरि त तपाईँ कलाकार भन्दा पनि अरू नै अनुसन्धानकर्ता हुनुपर्ने, अलिकति बौद्धिक क्षेत्रमा बढी लगाव भएको व्यक्तित्वको रूपमा पनि हामी चाहिँ पृष्ठभूमिमा चिनिरहेका छौं. के हुन सक्थ्यो विश्व बस्नेत यदि कलाकारको परिचय नभएको भए?
म चाहिँ नि मैले सिन्दुर फिल्म मेरो फर्स्टमा मैले डाक्टरको रोल खेलेको थिएँ अनि त्यसपछि पनि मलाई विभिन्न फिल्महरूमा अफर आयो डाक्टर अथवा साइकियाट्रिस्टको रोल. त्यस कारण सायद म डाक्टर हुन सक्थेँ होला, एउटा राम्रो सफल डाक्टर हुन सक्थेँ होला म चाहिँ नि फिल्ममा नभएको भए. र अनि अहिले पनि हुन त मैले यो क्यान्सरको जुन खोलेको छु र यो कोभिडको पनि जुन अध्ययन गरिरहेको छु, धेरैले मसँग यसको उपचार यसको रोकथामको बारेमा सोध्छन् र मैले धेरैलाई गाइड गरिरहेको छु. त्यस कारण एक किसिमले मैले चाहिँ नि म एक किसिमको डाक्टरै भन्दा पनि हुन्छ, किनभने मैले अब डाक्टर पढेर मात्रै हुँदैन, डाक्टर कतिजना डाक्टरले पनि मलाई सोध्छन् कतिपय चिजहरू.
विश्व बस्नेतलाई मानार्थ डाक्टर भनेर पनि भन्न सकिने भयो एक प्रकारले, होइन? अब डाक्टर साहब, होइन खानपिनको विषयमा पनि तपाईँको चाहिँ आफ्नै एउटा चाहिँ आइडियोलोजीहरू छ भन्ने हामीले यहाँको नजिकको मित्रहरूबाट थाहा पायौं. र सँगसँगै यो अध्यात्मवादतर्फ, हुन त उमेरको कारणले पनि मानिसहरू अलिकति पछिल्लो अलि उमेर ढल्किँदै गएपछि धार्मिक आध्यात्मिकतिर अलिकति लाग्छन् भनिन्छ, त्यो एउटा सामान्य कुरा नै मानौ, होइन? तर यहाँको बुझाइमा होइन के पूर्ण छ जीवन? एउटा व्यवसायिकतामा सफल हुनु अथवा कुनै पेसामा सफल हुनु, होइन टेक्निकल नलेज हुनु नै जीवन हो कि जीवनको गहिराईमा पुग्नको लागि आध्यात्मिक र सँगसँगै आफ्नो जीवनशैली, खानपिन, यहाँले भन्नुभयो जस्तै यो रोग प्रतिरोधात्मक क्षमताको विकास, रोगलाई बुझ्न सक्ने क्षमता, त्यो परिपक्वता चाहिँ कसरी हासिल गरिरहनु भएको छ, के गरिरहनु भएको छ पछिल्लो समयमा?
अब वास्तवमा के छ भने अहिलेको संसारमा अहिलेको जति पनि मानिसहरूको चाहना र इच्छाहरू हुन्छ त्यो सबै चाहिँ नि पैसामा फोकस छ, मनीमा, है? र अहिलेको यो अब यो कोभिडकै सन्दर्भमा लिँदा पनि के छ भने यो जति पनि ठुल्ठुलो औषधि कम्पनीहरू तिनीहरू पैसा कमाउन, तिनीहरूको मेन मुख्य एउटा उद्देश्य हो पैसा कमाउने हो, है? अब अथाह पैसा बिलियनर्स हुने उनीहरूको चाहिँ अब त्यो चाहना त्यो छ. त्यस कारणले चाहिँ नि यो मानिसको चाहिँ नि अब एउटा भनाइ पनि छ रुट कज अफ अल इभिल इज मनी भनेर है. हुन त मनी आवश्यक चिज पनि हो नभएको होइन, तर त्यसको कारणले गर्दा धेरै समस्याहरू पनि हुन्छन् र विकृतिहरू पनि हुन्छ. त्यस कारण मानिसले चाहिँ नि पैसालाई नै प्राथमिकता दिनुको सट्टा चाहिँ नि आफ्नो रहनसहन जीवन आफ्नो अरू चिजहरूमा साधारण चाहिँ नि खाना बस्न आदि बेसिक निड्सहरूलाई चाहिँ पुरा गरेर पैसामा ज्यादा फोकस नगर्दा चाहिँ नि मानिसको चाहिँ नि उन्नति अथवा मेन्टल फिजिकल डेभलपमेन्ट आध्यात्मिक डेभलपमेन्ट हुन्छ. पैसामै बढी चाहिँ नि मरिहत्ते गर्यो भने चाहिँ त्यो चाहिँ कमै प्राप्ति हुन्छ त्यस्तो चिजहरू. र त्यस कारणले चाहिँ मानिसले अलिकति चाहिँ नि आध्यात्मिकताप्रति पनि लगाव राख्नुपर्छ, किनभने त्यसले नै हो हामीलाई शान्ति दिने. त्यही सिलसिलामा मैले चाहिँ नि झन्डै 12-15 किसिमको चाहिँ आध्यात्मिक सङ्घ संस्थाहरूसँग जोडिएको छु. साथै मैले चाहिँ ध्यानका विधिहरू मैले थुप्रै ध्यानका विधिहरू मैले सिकेको छु है. मलाई इन्ट्रेस्ट लाग्छ मलाई त्यसमा, जस्तो कि मैले विपासना पनि गएँ म, त्यस्तै भावतीत ध्यान भन्ने हुन्छ र ट्रान्सेन्डेन्टल मेडिटेसन जुन महर्षि महर्षि योगीद्वारा सञ्चालन गरेको त्यो पनि मैले गरेँ. रविशङ्करको पनि मैले चाहिँ नि गरेको छु ध्यानहरू शिविरहरू. त्यस्तै अनि थुप्रै किसिमको चाहिँ क्वानिन मेथड भन्ने एउटा छ, त्यो पनि मैले गरेको छु है. त्यस कारण मलाई चाहिँ आध्यात्मिकप्रति पनि धेरै चाख लाग्छ र म चाहिँ पैसामै मात्रै मरिमेट्ने किसिमको पनि होइन र मैले सबै त्यागेर पनि मैले चाहिँ आनन्दसँग बसिरहेको छु. त्यस कारणले चाहिँ मानिसहरू चाहिँ अलिकति आध्यात्मिक हुनुपर्छ, त्यसले मात्रै सुख शान्ति र साँचो चाहिँ एउटा चाहिँ आत्मसन्तुष्टि पाइन्छ भन्ने मेरो विचार.
समय मसँग कम हुँदै गयो विश्वजी, अब लगभग अन्तिम प्रश्न नै म राख्न चाहन्छु. कुनै पनि क्षेत्रमा सफलता हासिल गरिसकेपछि, नाम इज्जत भइसकेपछि मान्छे राजनीतितर्फ आकर्षित हुन्छ. भनौँ न, पपुलर हुने बित्तिकै फलानु मान्छे अब नेता हुनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने प्रस्ताव आउँछ. त्यति सजिलो त त्यो क्षेत्र छैन जुन क्षेत्रमा आफू लोकप्रिय भइसकेको. खेलाडीहरू राजनीतिमा गाछन्, कलाकारहरू गाछन्, पत्रकारहरू गाछन्, विभिन्न गाछन्. यहाँ स्वयं चाहिँ राजनीतिमा त्यति सक्रिय भएको देख्नु भएन, तर पनि एउटा नागरिकको हैसियत, एउटा मतदाताको हैसियतले अहिलेको वर्तमान नेपाली राजनीतिको ट्रेन्डमा केही छोटो केही कमेन्ट गर्न चाहनुहुन्छ?
अब नेपालमा राजनीति एकदमै किचलो र एकदमै नराम्रो स्थितिमा देख्छु म है. यो चाहिँ नेताहरूमा, यो चाहिँ मेनली चाहिँ मैले देखेँ, नेताहरूमा आध्यात्मिकताको कमी हो यो है. उनीहरू धर्म संस्कृति आध्यात्मिकता यिनीहरूबाट टाढा, एकदम यिनीहरू ओन्ली पावर एन्ड मनी, यसमा मात्रै अघि मैले भने नि मनी नै सबैभन्दा ऊ भने जस्तै पावर र मनीको पछाडि लायक हुनाले र आध्यात्मिकता चेतन यिनीहरूको नभएको हुनाले अहिले सबै चाहिँ पावर प्ले, मनी प्ले, घुस लिनेदेखि लिएर ठुल्ठुलो षड्यन्त्रहरू, ठुल्ठुलो चाहिँ स्क्यान्डल गरेर चाहिँ जस्तो सुनकाण्ड के काण्ड भनेर चाहिँ त्यसरी चाहिँ आफूलाई मात्रै, आफ्नो र आफ्नो परिवारलाई मात्रै के अरे सोच्ने र अनि जनता र सबै नेपालीहरूको बारेमा चाहिँ कम सोच्ने अथवा कम ध्यान दिने भएको हुनाले आफू आफू पार्टी आफ्नो परिवारमा मात्रै सीमित भएको हुनाले यो सबै विकृति भएको हो भन्ने मलाई लाग्छ. र मलाई चाहिँ नि पहिलादेखि नै पोलिटिक्स, पार्टी पोलिटिक्समा त्यति इन्ट्रेस्ट पनि हुन्छ. म विराटनगरको हो, विराटनगर चाहिँ कङ्ग्रेसियाहरूको चाहिँ एकदमै अखडा हो. त्यहाँ चाहिँ अब मेरो साथीहरू, यो कोइराला परिवारहरू सबै मेरो साथीहरू हो, प्रकाश कोइरालादेखि लिएर अब शेखर कोइरालाहरू यिनीहरू भाइहरू हो, आफ्नो गाउँको चाहिँ ठाउँको चाहिँ पहिलादेखि चिनेको है. यिनीहरू कोइराला परिवारसँग एकदमै मेरो क्लोज रिलेसनसिप भए तापनि मैले कहिले पनि पोलिटिक्समा चाहिँ मैले इन्ट्रेस्ट मलाई लागेन. मैले कहिले मन्त्रीहरू हुँदाखेरि पनि मैले गरेँ यस्तो काम, मेरो कामको लागि यो गरेर त्यो गरेर मैले त्यसरी एडभान्टेज पनि कहिले पनि लिन पनि लिनु पनि चाहिँ.
आफ्नो जीवनसँग सन्तुष्ट हुनुहुन्छ नि अन्तत्वगत? समय मैले यति नै, हजुर यति नै समय दिन सके होइन. विश्व बस्नेत आज 7 दशकको यात्रामा हुनुहुन्छ, अझै पनि आफ्नो गतिविधिहरूमा क्रियाशील हुनुहुन्छ, चलचित्र बाहेकका क्षेत्रहरूमा निरन्तर लागिरहनु भएको छ. हामीले सम्मान गर्नुपर्ने व्यक्तित्व वरिष्ठ कलाकार विश्व बस्नेतसँगको यो संवाद म यहीँ पूरा गर्न चाहन्छु. धेरै धन्यवाद छ विश्वजी यहाँलाई. आदरणीय श्रोताहरू, अन्तर्सम्वादको निर्धारित समय सकियो. शनिबार सरिए यो श्रृंखलामा हामी कुराकानी गरिरहेका गरिरहेका छौं वरिष्ठ कलाकार विश्व बस्नेतसँग. प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद. म हरिशरण लामिछाने पनि बिदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.